بھی درپیش جو کوئی مسئلہ پوچھ لے حاضر ہوں ہم ان کی بارگاہ.
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک و اصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک و اصحابک یا نور اللہ. مدنی چینل کے ناظرین, پروگرام ہے دارالافتاء اہل سنت, اس میں آپ کو خوش آمدید کہتے ہیں. ابتدان درود پاک کی فضیلت ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظمت علی شان, زینوا مجالسکم بالصلاۃ علیہ فإن صلاتکم علیہ نور لکم یوم القیامہ. اپنی مجلسوں کو, محفلوں کو مجھ پر درود پڑھ کر آراستہ کرو, خوبصورت بنا لو. تمہارا مجھ پر درود پڑھنا قیامت کے دن تمہارے لیے نور ہوگا. صلی اللہ علیہ حبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم. ناظرین اکرام, اس پروگرام میں بطور خاص آپ کو ہی جو درپیش شرعی مسائل ہوتے ہیں ان کو ہم ڈسکس کرتے ہیں, ان سوالات کے جوابات آپ تک پہنچانے کی ہماری کوشش اور صحیح ہوتی ہے. آج کے اس پروگرام کو بھی آپ اول تاخر سننے کی نیت کر لیجئے, انشاءاللہ سوال جواب کی صورت میں بہت سے علم دین سیکھنے کو ملے گا. ہمارے آج کے مہمان مفتی محمد کفیر رضا تاری ہیں, انہیں بھی خوش آمدید کہتے ہیں.
جزاک اللہ خیر.
کیسے مزاج؟
الحمدللہ علی کل حال. آپ کیسے ہیں؟
الحمدللہ, اللہ کا شکر ہے. پڑھتے ہیں ایک ویڈیو سوال کی طرف.
میرا نام ساجد خان اتاری ہے, باور مارکیٹ لانڈی. میرا سوال یہ ہے کہ اکثر میرے پاس کسٹمر جو آتے ہیں, اور آج کل جو ہو رہا ہے وہ یہ کہ عام سی بات ہو گئی ہے کہ کسٹمر آتے ہیں اور کوئی اگر چیز بیچنے کے لیے اس کو ہم کوئی اس کے پیسے بتاتے ہیں کہ بھئی یہ چیز 10,000 کی, تو وہ ہم سے کہتا ہے کہ میں نے تو پیچھے 12,000 کے لگوائے ہیں اور آپ 10 دے رہے ہیں. تو اب وہ ہوتا تقریباً اس میں اس سے کم یا زیادہ کا سو نہیں ہے, تو اگر ہم یہ کہہ دیتے ہیں چلیں ٹھیک ہے ہم آپ کو 10,000 دے دیتے, 12,000 دے دیتے ہیں, تو وہ کہتے نہیں ہم ایک دو جگہ اور چیک کرائیں گے. تو جب وہ جا رہے ہوتے تو ہم یہ کہہ دیتے ہیں کہ یہ ابھی ابھی کے مطلب ریٹ ہیں. اب وہ ایک ڈیڑھ گھنٹے کے بعد پریشان ہو کے جب آتے ہیں تو پھر وہ کسٹمر کو دکاندار جو ہے نا منع کر دیتا ہے کہ بھائی یہ ہم اب نہیں لے رہے. تو ایسا کرنا کیسا؟ اور یہ اکثر اور بیشتر اب ہو رہا ہے دکانوں پہ اس طرح.
یہ ریٹ ابھی کے ہیں, تو ویسے بھی سونا کے ریٹ گرفت میں تو آ نہیں رہے, کبھی بہت اوپر چلے جاتے ہیں کبھی نیچے, تو ان کو آپ کیا کہیں گے؟
دیکھیں, قیمت کی آفر جو ہے وہ دونوں طرف سے جو ہے وہ عموماً جو ہے وہ ہوتی ہے, اور جب کسٹمر اپنی چیز جو ہے وہ بیچنے کے لیے آیا ہوا ہے تو اب گویا کہ خریدار جو ہے وہ دکاندار خریدار بنا ہوا ہے. سامنے والا وہ شخص جو ہے وہ اپنا مال بیچ رہا ہے, تو اب اس نے قیمت لگائی دکاندار نے کہ بھئی ہم جو ہے وہ اتنے کا جو ہے وہ آپ سے لیں گے, لیکن یہ ریٹ ابھی کے لیے, اب اگر آپ بعد میں آتے ہیں تو اب پھر ہم یہ ریٹ آفر نہیں کریں گے, پھر ہم اس وقت دیکھیں گے ہم کیا ریٹ آفر کرتے ہیں. تو اس میں کوئی حرج جو ہے وہ نہیں ہے, کیونکہ آپ ابھی ڈیل کوئی ڈن نہیں کر رہے. اگر کسی کے ساتھ کوئی سودا آپ کا ہو جاتا ہے تو پھر آپ اس سے پھر نہیں سکتے, لیکن ابھی جبکہ صرف جو ہے وہ گفتگو چل رہی ہے, نیگوسیشن جو ہے وہ چل رہی ہے, تو لہٰذا اس میں کوئی حرج نہیں ہے. آپ اپنے ریٹ جو ہے وہ بالکل جو ہے وہ وقت کے ساتھ جو ہے وہ خاص کر سکتے ہیں کہ بھائی آج کے ریٹ ہیں
ٹھیک,
یا یہ بس ابھی کے ریٹ ہیں, تو کہہ سکتے ہیں, اس میں کوئی حرج نہیں. جب وہ شخص دوبارہ آئے گا تو اس وقت آپ اگر ریٹ میں چینجنگ کرنا چاہتے ہیں تو وہ آپ کر سکتے ہیں, آپ کو اس کا حق حاصل ہے.
ٹھیک ہے, یعنی اب انہوں نے 2,000 کم کیے اور تو اب وہ گاہک تقاضا نہیں کرے گا, یہ تقاضا کرے بھی تو
ان کے پاس جو ہے وہ رائٹ ہے کہ بھائی اب جو ہے وہ ہم آپ سے یہ اتنے کا ہی جو ہے وہ لیں گے. اب اسے سمجھ میں آئے گا تو وہ بیچے گا, ورنہ جو ہے وہ کسی اور کو بیچ دے گا. ہاں یہ ہے, دیکھیں شرعی اعتبار سے, مسلمان کی خیر خواہی کے اعتبار سے اس چیز کو پیش نظر رکھنا چاہیے کہ واقعی وہ شخص جب اپنی کوئی چیز بیچنے کے لیے آیا ہوا ہے تو ہم اپنا بھی نفع رکھیں, لیکن اس کو جو ہے وہ نقصان نہ پہنچائیں. کئی دفعہ ایسا ہوتا ہے کہ سامنے والے کو اس چیز کی قیمت کا اندازہ نہیں ہوتا, اور ہم چاہتے ہیں کہ جتنے سستے میں چاہے اس سے جو ہے نا مال جو ہے وہ ہم لے لیں. تو اچھا, یہ والی جو آواز لگائی جاتی ہے یہ بھی اسی لیے لگائی جاتی ہے کہ جو ہے نا ابھی اس کو روک لیں, کیونکہ اگر یہ کسی اور دکان پہ آئے گا تو ہو سکتا ہے بسا اوقات وہ چیز 12 کی نہیں 14 کی چلی آئے یا 15 کی چلی آئے. تو اب یوں بھی بسا اوقات جو ہے وہ یہ اس کے اوپر گویا کہ وہ ڈال رہے ہوتے ہیں کہ جناب جو ہے نا آپ ابھی देंगे तो अभी हम 12 देंगे, बाद में आएंगे तो फिर हम 12 भी आपको जो है वो नहीं देंगे। तो अब वो बंदा खुद कंफ्यूज हो जाता है कि यार जो ना कहीं ये जो भी मिल रहे हैं इससे भी जो है वो मैं हाथ से ना जाऊं। तो बहरहाल इसमें खैरखाही को पेश नज़र रखना चाहिए एक मुसलमान की, उस चीज़ की जितना भी एक मुनासिब जो है वो दाम होता है अपना नफ़ा रख कर वो ऑफ़र जो है वो उसे करनी चाहिए। वो ऑफ़र बाद में भी जो है वो अगर रेट में तब्दीली ना हो तो उसी ऑफ़र के मुताबिक उसके साथ डील कर लेनी चाहिए।
सवाल है, एक SMS की सूरत में किसी को बददीन कहना, इस तरह के जुमले की, ये बददीन आदमी है।
अमूमन ऐसा शख्स जो के मज़हब से जो है वो फिर जाए, दर हकीकत बददीन का इतलाक़ तो उसी के ऊपर जो है वो होता है। हाँ, बाज़ लोग वही बात है कि अमानत के एतबार से इस तरह के जुमले किसी के बारे में कह देते हैं, अगर कोई शख्स खयानत करने वाला हो तो कि यार ये बेईमान है, बेदीन है या बददीन है, तो ऐसे जुमले कहना जो है वो जायज़ नहीं है, हरगिज़ जो है वो किसी मुसलमान को नहीं कहना चाहिए।
जी मज़ीद सवाल, कज़ा उमरी में नमाज, जैसे कि हमसे 4 वक्त की नमाज कज़ा हो जाती है, तो क्या हम 4 वक्त की नमाज एक ही साथ पढ़ सकते हैं कज़ा नमाजें?
ठीक है, अवामी तौर पर यह गलती का पता नहीं इजाला या ये गलती जहन से कब निकलेगी, लेकिन लोग यही समझे कि 4 वक्त की है, 5 वक्त की है, तो एक साथ नहीं, जो जिसका वक्त है उसी में
उसमें जो है वो पढ़े।
असल तो ये कि जब नमाज अपने वक्त से हट गई तो ही कज़ा हुई है।
सही,
तो अब उसी वक्त में उसको पढ़ना जो है वो ज़रूरी नहीं है, तो लिहाजा अब आप उसको जो है वो किसी भी वक्त में पढ़ सकते हैं। इशा की नमाज के बाद आप चाहें तो आप फजर की कज़ा पढ़ सकते हैं, इसी तरह जहर के बाद आप चाहें तो इशा की कज़ा जो है वो पढ़ सकते हैं। तो उसी वक्त में ही कज़ा करना ज़रूरी नहीं, बल्कि आप किसी और नमाज के वक्त के अंदर भी कज़ा कर सकते हैं। सिर्फ 3 मकरूह औक़ात हैं जिनके अंदर जो है वो कज़ा करना जायज़ नहीं है, वो सुबह तुलू आफ्ताब से लेकर 20 मिनट बाद तक, दोपहर में ज़हवे कुबरा का वक्त जिसे अवाम जवाल का वक्त कहते हैं, और गुरूब आफ्ताब से 20 मिनट पहले से लेकर गुरूब आफ्ताब तक। इन 3 औकात के अलावा आप किसी भी वक्त जो है वो कज़ा नमाज पढ़ सकते हैं।
अमीर अहले सुन्नत दामत बरकातुहुम अलिया का एक रिसाला है कज़ा नमाज के हवाले से, जिसमें पूरी डिटेल और तफसील, कज़ाए उम्री को किस अंदाज से अदा किया जा सकता है, पीछे की नमाजें जो रही हुई हैं उसमें क्या क्या तख़फीफ़ है कि जिसकी वजह से हम कहें कि आदमी ज़्यादा से ज़्यादा अपनी कज़ा उम्री कर सकता है, करनी भी चाहिए। ऐसा नहीं कि कोई नमाज छूट जाए तो आप उसको छोड़े ही रखें। कज़ा करना नमाज जानबूझकर कसदन ये तो हराम है, जायज़ नहीं है। एक नमाज भी कोई आदमी अगर जानबूझकर छोड़ता है तो वो फासिक है और सख्त कबीरा गुनाह भी है और साथ साथ जहन्नम का हकदार है जब तक वो उससे तौबा नहीं करता। और तौबा यही है कि आदमी उस नमाज को अदा करे, सच्चे दिल से निदामत भी हो और उस नमाज को वो अदा भी करे। अब बहुत सारी नमाजें हैं तो तौबा तो करें लेकिन साथ साथ अपनी कज़ा उम्री अदा करता रहे, कज़ा उम्री अदा करता रहे, तो ये रिसाला भी ज़रूर हासिल करें और इससे आपने ये शरी मसाइल भी आप अच्छी तरह पढ़ सकते हैं। हमारी टीम ने एक पैकेज तैयार किया है और आप पहले वो देखिए कि सवाल क्या है।
अस्सलाम वालेकुम।
क्या हाल है
सलीम भाई, खैरियत से हैं?
सब खैरियत, बहुत खुश लग रहे हैं
अब माशाल्लाह।
भैया वो शुक्र है अल्हम्दुलिल्लाह, जो मैंने घर गिरवी रखवाया था वो अल्लाह का शुक्र है आज आज़ाद करा लिया मैंने ना, इसलिए बड़ा खुश हूँ मैं।
जाहिद भाई तो बहुत अच्छी बात है, आपका घर गिरवी था और रोजाना आज़ाद हो गया, कब से जना आपकी जान छूट गई?
जब मैं कारोबार में तबाह हुआ, बिजनेस में तबाह हो गया, परेशानियों में आ गया, तो सुहेल भाई आए, उन्होंने मेरा साथ दिया, सुहेल भाई की बड़ी मेहरबानी है।
जाहिद भाई उन्होंने आप ही के घर का आपसे किराया लिया, इसमें कौन सा एहसान किया है?
मैंने तो अपने रिश्तेदारों से भी कर्ज की बात की, दोस्त अहबाब से भी कर्ज की बात की, फिर मैंने सुहेल भाई से रब्ता किया।
जाहिर में मेरे ख्याल से आपका ये मामला शरई लिहाज से भी गलत तय हुआ है।
ये क्या कह रहे हैं सलीम भाई आप?
रुकिए, परेशान ना हो, मदनी चैनल पेश कर रहा है प्रोग्राम दारुल इफ्ता अहले सुन्नत, जिसमें आपकी रहनुमाई करेंगे मुफ्तियानी कराम। आइए सुनते हैं मुफ्ती साहब क्या फरमाते हैं।
गिरवी जिसे रहन भी जो है वो कहा जाता है, शरई एतबार से रहन कोई चीज जो है वो रखवाना, कर्ज लेना और उसके बदले में एज ए सिक्योरिटी जो है वो कोई चीज़ अपनी जो है वो रहन के तौर पर रखवा देना, ये जायज़ है, कुरान करीम और अहादीस तैयबा से भी साबित है। मगर इसके कुछ उसूल ज़वाबित हैं। उसका एक बुनियादी उसूल ये है कि जो रहन रखी हुई चीज़ होती है, वो चाहे मकान है, चाहे जो है वो जेवर है या कोई भी चीज़ है, उससे नफ़ा दोनों नहीं उठा सकते, ना रहन रखवाने वाला जिसका माल है वो, ना वो जिसके पास रखवाया हुआ है। دونوں اسے استعمال نہیں کر سکتے، اس سے نفع نہیں اٹھا سکتے۔ تو لہٰذا جو یہ سوال کے اندر صورت بیان کی گئی، اس سے یہ ظاہر ہو رہا ہے کہ انہوں نے جس شخص سے قرضہ لیا تھا اس کو انہوں نے جو ہے وہ یہ مکان جو ہے وہ دیا نہیں، بلکہ کیا کیا کہ در حقیقت بس انہیں اس کے پیپر رکھوا دیے اس کے پاس، اور اب انہوں نے کیا کیا اس کے بعد انہوں نے اس سے وہی مکان کرائے پہ لے لیا اور یہ اس مکان میں رہتے رہے۔
یعنی وہ گروی ادھر ہے،
ہاں گروی ادھر ہے، اور اس کا کرایہ یہ جو اصل مالک تھا یہ اس میں رہتا رہا
اور دے رہا،
اور یہ سمجھا کہ چونکہ ابھی تو یہ میرا مکان ہے نہیں، یہ تو سامنے والے کے پاس رہن ہے، تو لہٰذا یہ اس کا کرایہ جو ہے وہ سامنے والے کو دیتا رہا، تو یہ ہرگز جائز نہیں ہے۔ سب سے پہلے بنیادی اصول یہ ہے کہ رہن پر قبضہ جو ہے وہ مرتہن کا ہوگا۔ مرتہن کون؟ جس کے پاس آپ رہن گروی رکھوا رہے ہیں۔ تو جب آپ اس میں خود رہ رہے ہیں تو سامنے والے کا تو قبضہ ہی نہیں ہوا، تو لہٰذا یہ رہن ہی درست نہیں ہوا۔ دوسری بات یہ کہ اس سے نفع اٹھانا رہن والی چیز سے کسی کے لیے بھی جائز نہیں ہے، اسی لیے ایسی چیز جو کہ رہن میں رکھوائی جائے اس کے اوپر زکوٰۃ لازم نہیں ہوتی، نہ راہن یعنی رہن رکھوانے والے پر اس کی زکوٰۃ لازم ہوتی ہے، نہ سامنے والے پر لازم ہوتی ہے، تو اسے زکوٰۃ سے بھی مستثنا کر دیا گیا اسی بنیاد پر کہ دونوں اس سے نفع نہیں اٹھا رہے۔ تو ان کا اس سے نفع اٹھانا کہ خود اس چیز میں رہائش اختیار کرنا، تو چونکہ چیز ابھی ہے تو انہی کی ملکیت پہ، جب آپ کی ہی ملکیت کی چیز ہے صرف قبضہ سامنے والے کا ہے تو ایسی صورت میں اپنی ہی چیز کا کرایہ دینے کا کیا معنی؟ کرائے پر تو آپ کسی دوسرے کی چیز جو ہے وہ دیتے ہیں، وہ چیز ان کی نہیں ہوئی، ان کے پاس تو ایز اے سیکیورٹی ڈپازٹ گویا کہ وہ چیز جو ہے وہ موجود تھی کہ اگر کل کو آپ ان کا قرضہ ادا نہ کر سکیں تو وہ اس چیز کو بیچ کر اپنا قرضہ وصول جو ہے وہ کر لیں۔ لیکن اس کا یہ مطلب نہیں کہ وہ اس چیز کے مالک ہو گئے اور اب آپ اس کے مالک نہیں رہے اور آپ اس کو جو ہے وہ رہیں گے اس میں تو آپ اس کا کرایہ دیں گے، یہ جائز نہیں ہے۔ در حقیقت یہ جو کرایہ دیا یہ قرض کے اوپر نفع دیا گیا، اور قرض کے اوپر جو نفع دینا شرط ہوگا وہ سود ہوگا، وہ حرام ہے، تو ایسا کرنا جو ہے وہ ہرگز درست نہیں ہے۔ تو
یہ انہوں نے ان کو کرائے پر دے دیے،
جی
اگر یہ بالفرض یہ نکل جاتے ہیں اور وہ اس کو قبضہ
تیسرے آدمی کو جو ہے وہ دے دیتا تو وہ بھی جائز نہیں تھا۔ جس طرح ان کو کرائے پہ دینا جائز نہیں ہے، اس کے لیے وہ چیز کسی کو کرائے پہ دینا یا اس شخص کا اس مکان میں خود رہائش اختیار کر لینا،
اچھا یہ بھی فائدہ نہیں اٹھا،
یہ بھی جو ہے وہ جائز نہیں تھا۔ نہ رہن جس نے رکھوایا ہے وہ اس سے نفع اٹھا سکتا ہے، نہ ہی جس کے پاس رکھوایا گیا ہے وہ نفع اٹھا سکتا ہے، نہ خود رہ کر، نہ کسی اور کو آگے کرائے پہ دے کے، نہ کسی کو مفت کرائے مفت جو ہے وہ دے کر کہ بھائی تم ویسے ہی رہ لو تم، اس کی بھی اجازت نہیں ہے۔ اس کو مکمل تمام قسم کے تصرفات سے ان کو خالی رکھنا ہوتا اس جگہ کو۔
تو یہ کہیں گے نا بھائی اب خالی پڑی ہوئی ہے، خالی مکان پڑا ہوا ہے، بعض لوگ زمین گروی لیتے ہیں تو وہ اس میں فصل اگانا شروع کر دیتے ہیں، خالی مکان پڑا ہے اس کو دینے میں کیا مسئلہ ہے؟
مسئلہ یہی ہے کہ شرعی اعتبار سے رہن کا اصول یہی ہے کہ آپ جو رہن کی چیز دیں گے اس سے جو ہے وہ راہن اور مرتہن دونوں نفع نہیں اٹھا سکتے، یا نفع اٹھانا جو ہے وہ ان کے لیے جائز نہیں ہے۔ مرتہن کے لیے ناجائز ہے نفع اٹھانا، اور راہن اگر اس سے نفع اٹھا رہا ہوگا اس کے قبضے میں ہوگا تو رہن ہی مکمل نہیں ہوگا، تو لہٰذا یہ شرعی اعتبار سے درست نہیں ہے۔ تو اس طریقہ کار کے مطابق جو بھی لوگ اس طرح کا یہ کام کرتے ہیں، جب وہ قرض کے بدلے میں یہ نفع جو لے رہے ہوتے ہیں یہ سود کی طرف جو ہے وہ ان کو لے جا رہا ہوتا ہے، اور کئی صورتوں میں یہ واضح
سود
ہی ہوتا ہے، تو لہٰذا اس سے بچنا ضروری ہے،
یعنی ان چیزوں سے اپنے آپ کو بچانا ہوگا اور ضرور بچیں۔ اچھا یہاں تک تو یہ ہو گیا، اب جیسے انہوں نے کہا یہ کرایہ دیتے رہے، کسی اور کو انہوں نے آگے دے دی، وہ اس سے فائدہ اٹھاتے رہے، تو یہ جو اماؤنٹ ان کے پاس آیا اب کیا کریں گے؟
دیکھیں اب جس شخص نے قرضہ دیا تھا اس نے جو ہے وہ انہی کو دے کر ان سے کرایہ وصول کرتا رہا، تو وہ رقم اس کے حق میں سود ہے، اس پر لازم ہے کہ اللہ کی بارگاہ میں سچی توبہ کرے اور اس رقم کو یا تو انہی کو واپس کر دے یا کسی مستحق کے زکوٰۃ کو ثواب کی نیت کے بغیر صدقہ کرے، یہ اس کے اوپر شرعاً ایسا کرنا لازم ہے۔
بہت سی چیزیں ایسی ہوتی ہیں ناظرین اکرام جنہیں ہم سمجھ رہے ہوتے ہیں کہ نارمل ہے، یہ اس نے یوں دیا تو ہم یوں کر لیتے ہیں، اور وہ اس سے فائدہ بھی اٹھا رہے ہوتے ہیں دیگر چیزیں، تو وہ حالانکہ وہ حقیقتاً ناجائز اور سود کے زمرے میں جاری ہوتی ہے۔ تو اس کی بڑی پہچان ہونا یا اس کی معلومات لینا، ظاہر ہے آپ ایک شرعی معاملہ کر رہے ہیں، ایک عقد کر رہے ہیں، گروی زمین یا گروی کوئی چیز رکھنا، اس لیے شریعت نے اس کی اجازت دی ہے کہ آپ کے قرض میں دی ہوئی رقم کا تحفظ ہو جائے، بقیہ اس کے علاوہ یہ نہیں کہ آپ اس سے فوائد اٹھائیں۔ کفیل صاحب، رقم نہیں ملی، گروی رکھی ہوئی ہے، اب یہ تحفظ کے طور پہ مطلب کل کو کوئی بیچنے کی صورت بھی ہو سکتی ہے، یعنی کسی نے دوسرے سے 10 لاکھ روپے قرضہ لیا اور اس نے اپنی دکان کے ڈاکومنٹس دے دیے یا کوئی چیز ہی گروی رکھ دی، تو اب وہ کیا ہوگا؟ مطلب جی، اگر شرعی اعتبار سے تمام تقاضے جو شرعی اعتبار سے ہیں ان کو پورا کرتے ہوئے کوئی چیز گروی یا رہن رکھوایا، تو اب ایسی صورت میں جو بھی مقررہ وقت جو ہے وہ انہوں نے رکھا ہے اس پر وہ شخص جو ہے وہ نہیں دیتا، ٹالم ٹول کرتا ہے، تو ایسی صورت کے اندر جس شخص کے پاس وہ چیز گروی رکھی ہوئی ہے اسے یہ اختیار ہے کہ وہ جو ہے وہ چیز بیچ کر اس سے اپنی رقم وصول کر سکتا ہے۔ اب اگر وہ چیز زیادہ کی بکتی ہے، اس کا قرضہ 10 لاکھ تھا، وہ چیز بکی 15 لاکھ کی، تو بہرحال 5 لاکھ روپے اسے جو ہے وہ واپس ہی کرنے ہوں گے اس شخص کو کہ جس کی وہ چیز تھی۔ اب اس کے اپنے احکامات ہیں، اولاً وہ اس سے جو ہے وہ رابطہ کرے گا، اس کو بتائے گا کہ بھائی وہ کیا کہتا ہے کہ ہاں ٹھیک ہے بیچ دیں نہیں بیچیں کیا ہے، تو وہ جو اس کے تقاضے ہیں وہ پورے جو ہے وہ ہوں گے۔ کئی صورتوں میں ہو سکتا ہے یہ معاملہ جو ہے وہ فیصلے کی طرف جو ہے وہ جائے، قاضی کی طرف
جائے،
اور اس کی بعد فیصلہ ہونے کے بعد بیچنے والی جو ہے وہ صورت ہو، تو وہ اس کے اپنے احکامات ہیں۔ لیکن بہرحال یہ اختیار ہے کہ یہ جو ہے وہ اس چیز کو گروی رکھوایا ہی اس لیے جاتا ہے کہ جب اگر اس سے قرضہ وصول نہ ہو تو یہ چیز بیچ کر اس قرضے کی وصولی اس سے کی جا سکے۔ جی مزید سوال۔
سوال یہ تھا کہ مفتی صاحب سے پوچھنا تھا کہ ہمارے پھپھو کے بیٹے نے پھپھو نے اپنے بچوں کے نام اذانوں کے نام سے رکھے ہوئے ہیں، ایک بچے کا نام اذان ہے، ایک جو کچھ نے نمازوں کے نام پہ رکھا ہوا ہے، ایک کا نام عشاء ہے، فجر ہے، اس طرح، کیا یہ رکھنا درست ہے یا نہیں؟ اس بارے میں رہنمائی لینی تھی۔
دیکھیں، بعض نام تو وہ ہیں کہ جو کہ نمازوں کے ساتھ خاص نہیں، ویسے بھی جو ہے وہ کہا جو ہے وہ جاتا ہے، وہ نام جو ہے وہ رکھے جاتے ہیں، عربی کے اندر بھی عشاء ہے یا جو ہے وہ فجر کے اعتبار سے۔ لیکن اب جیسے جو ہے وہ ظہر ہے تو یہ عموماً جو ہے وہ معروف نہیں ہے، اس سے نمازی جو ہے وہ پتہ چلتی، اسی طرح مغرب ہے، تو لہٰذا ایسے نام جائز تو ہیں، مگر بہتر یہی ہے کہ ایسے نام جو کہ مسلمانوں میں تشویش کا جو ہے وہ باعث بنے وہ نہیں رکھنے چاہیے۔ اور ناموں کے حوالے سے اصول یہ ہے کہ ہمیں وہ نام رکھنے چاہیے جو بزرگان دین کی سیرت میں ہمیں ان کے نام ملتے ہیں، انبیاء کرام، صحابہ کرام، تابعین، تبع تابعین، اولیاء اللہ، تو ان کے ناموں پر اپنے بچوں کے نام رکھنے چاہیے، اس سے بچوں کو ان کی برکتیں بھی ملتی۔
عشاء تو معروف ہے بچیوں کے اعتبار سے،
کیا عشاء بھی ہے، اسی طرح فجر بھی جو ہے وہ فجر نام بھی جو وہ ہے، ظہر نہیں ہے، اسی طرح مغرب جو ہے وہ نہیں ہے، یہ نہیں ہے، اسی طرح
عصر بھی شاید
اثر بھی جو ہے وہ نہیں، لیکن بہرحال جو معروف نہیں ہے کہ جب آپ نام سنتے تو یہی لگتا ہے کہ یار یہ تو نماز کی بات کر رہے ہیں،
ہاں
جیسے ظہر ہے یا مغرب ہے، تو مغرب نام اب ہم نے نہیں سنا کم از کم جو ہے وہ، تو ویسے نام جو ہے وہ نہیں رکھنے چاہیے۔
اذان نام رکھنا جائز ہے، رکھ سکتے ہیں اذان، اذان کسی کا نام رکھ دیا تو، البتہ جو ایک قاعدہ کلیہ بیان کیا ہے اور بہتر حکم جو بیان کیا ہے وہ زیادہ اچھا وہی ہے کہ ہم ایسا نام رکھیں جو صحابہ کرام، صحابیات، ان کے ناموں پر، تو انشاءاللہ ان کی برکتیں ملیں گی۔ پھر اولیاء صالحین کے نام ہیں، یا کم از کم وہ نام کہ جس کا معنی اچھا ہو اور اس کو سنتے ہی کوئی تشویش نہ ہو مسلمانوں، کسی ایسی چیز کی طرف توجہ جاتی کہ تشویش والی بات ہے۔ اب صفا مروہ، یہ صفا مروہ ایک عبادت کی ایک طرح کی، جہاں صفا مروہ کس بطور خاص سعی کی جاتی ہے ان پہاڑیوں کے نام، لیکن ہم کوئی اگر بچوں کے رکھتا ہے، بچیوں کے نام پر یہ صفا مروہ رکھے جاتے ہیں نام، کوئی حرج نہیں، رکھ سکتے ہیں۔ اچھا، لیکن آپ یوں سمجھیں کہ حجر اسود، اب حجر اسود ایک خاص تعین کے ساتھ ایک چیز کا نام ہے، تو یوں آپ کہیں گے تو یہ لوگوں میں ایک تشویش،
یہ تشویش کا جو بھی جو ہے وہ باعث ہوگا۔ پھر پکارنے کے اندر پکارتے ہیں رف، ہم جو نارمل جو ہے وہ نام پکارتے ہیں، تو اب حجر اسود کوئی بولے کہ یار وہ حجر اسود جو ہے وہ چلا گیا، وہ آ گیا، تو اب یوں بھی تھوڑا سا جو ہے وہ ایک عجیب سا سننے والے کو جو ہے وہ محسوس ہوگا، تو اس لیے بھی ایسے نام رکھنے سے بچنا چاہیے۔
جی مزید سوال۔
محمد کلیم، بابر مارکیٹ سے، تو یہ لڑکے جو کان چھتوا لیتے ہیں، اتار تو دیتے ہیں، لیکن وہ جو نشان رہ جاتا ہے इसका गुना मिलता रहेगा ये जो कान छितवाया है।
तौबा की नहीं की, बजाय तो यही है कि जो उतार दिया और तौबा भी अगर कर लिए, अब एक निशान रह गया।
जी देखिए, मर्द के लिए ये चीज़ हराम है बहरहाल, तो इस तरह की ज़ेब व ज़ीनत मर्द के लिए जो है वो जायज़ नहीं है। अब किसी ने ये चीज़ से तौबा कर ली, अब सिर्फ निशान रह गया, तो उसको जो है वो मज़ीद आगे गुनाह कंटिन्यू जो नहीं होगा, मज़ीद गुनाह उसको मुसलसल नहीं मिलता रहेगा। तौबा कर लेगा तो उम्मीद है कि अल्लाह पाक जो है वो उसके उस गुनाह को मुआफ़ जो है वो फरमा देगा। हाँ, अब बताइए, कोशिश करे कि उस चीज़ को लोगों के सामने ज़ाहिर जो है वो ना करे। किसी तरह छुपा सकता है तो ठीक है, उसे जो है वो छुपा दे उसे, क्योंकि ज़ाहिर होगा तो एक एतबार से लोग जो है वो उसके बारे में बदगुमान जो है वो होंगे, तो लिहाजा उसको अगर छुपा सकता है किसी चीज़ के ज़रिए से, अमूमन वो जब वो इस्तेमाल नहीं होगा तो एक अरसे के बाद सुराख बंद हो जाएगा, सिर्फ निशान बाकी है तो उसमें कोई हर्ज जो है वो नहीं।
अच्छा, किसी के निशान है, कुछ भी ऐसी चीज़ है, तो अब लोगों का क्या होना चाहिए? बज़ाहिर आदमी सामने वाला तौबा तायब कर चुका है इन मामलात में। अच्छा, कुछ ऐसे पहले आपने देखो ना, हाथों पर लिखवाते थे और ये।
जी,
तो अब कभी वुजू करने बैठे तो अब हाथ है, अब
लिखा हुआ होगा वहाँ पर।
मेरे पास एक आदमी आया और भी वो ऐसे ही हो गया, ला इल्मी में हो गया पहले, या शौकिया तौर पे कर लिया, अब पता चला, अब इल्म में इजाफा हुआ कि भाई ये चीज़ तो जायज़ ही नहीं थी, अपने आप को तकलीफ हो जाना। अब बोला इतनी शर्मिंदगी होती है, मैं वुजू खाने बैठा हूँ बाथरूम लेके, तो अब वो कहते हैं कि यार साथ कोई आएगा, पता भी है उसको मैं वुजू कर रहा हूँ, नमाजी आदमी हूँ, लेकिन वो मुझे ज़रूर कह के जाएगा कि यार ये आपने क्या कर लिया, ये आप क्या कर,
बल्कि यूं भी कि आपका वजू ही नहीं हो रहा।
अच्छा, ये भी एक तादाद होगी, तो अब ऐसों को क्या करना चाहिए?
देखिए, हमें किसी शख्स के बारे में जो है वो यूं बदगुमान जो है वो नहीं होना चाहिए, अगर जो उसका एक ज़ाहिरी अमल तो है, लेकिन कई तो ऐसी चीज़ें हैं अब जिसको मिटाना नज़र नहीं आ रहा। अब जिस शख्स ने तो बुंदा पहना वही है, तो अब उसके बारे में तो उस वाज़े ही है कि भाई उसने गुनाह का इजहार ही किया है, लेकिन अगर बुंदा उसका जो है वो नहीं है, तो बहरहाल हम उसके बारे में हुस्न ज़न रख सकते हैं कि हो सकता है इस शख्स ने जो वो तौबा कर लियो। और जैसे ये निशान वाला मामला है, तो इसको तो वो कुछ कर ही नहीं सकता ना, ये तो वो चीज़
तकलीफ पहुँचा के, इसको
तकलीफ पहुँचा कर उसे मिटाने की तो इजाज़त ही नहीं है, तो लिहाजा अब उसको आप ये बोलें, ये मसला अगर बताते हैं कि तुम्हारा वजू नहीं हो रहा, तो ये बात ही गलत है, तो लिहाजा अब उसको जो है वो इस बात पर टोकना नहीं चाहिए।
और एक दफ़ा उसको एक टोका ऐसे बंदे ने कि जिसकी खुद दाढ़ी नहीं है, ठीक है, तो अब ये बंदा पता उसको क्या कह रहा है, कह रहे यार ये मैंने एक दफ़ा गलती की और तुम ये रोज़ाना करते यानी बाद ऐसे गुनाह होते हैं या बाद ऐसी गलतियाँ होती कि सामने वाला टोकता बहुत उस पर,
जी
दूसरे को वो बहुत करता है, लेकिन जैसे हम कहते हैं ना कि कुछ ऐसी बुराइयाँ या गुनाह होते हैं कि जो आवाम में किसी के सामने हो ना कि यार फलां ने ये कर दिया, अच्छा ये उसके लिए तो बहुत वो किया जाएगा, लेकिन कोई नमाज कजा करे,
जी
घर में भी कोई ऐसा हो नमाज कजा है, तो
उस पर कोई जो है वो लोग बुरा जो है वो नहीं जो है वो समझ
उसमें नहीं। हालांकि कई एतबार से गुनाहों में अगर देखा जाए तो नमाज कजा करना बहुत बड़ा गुनाह है, लेकिन हम किसी भी गुनाह की कोई इस तरह पजीरा ये यूं बात नहीं कर रहे, बात यह है कि समझाने के अंदाज होते हैं, समझाने के तरीकेकार होते हैं। मैंने उनको भी समझाया कि अगर आपको कोई क्लीन शेप भी आपको ये बात कर रहे हैं ना, तो मेरा ख्याल आपको उस वक्त इस तरह नहीं करनी चाहिए कि आप भी तो रोज़ाना ये दाढ़ी के साथ ये करते हो, तो ऐसा नहीं, बल्कि आप उसको आप अपने उसका बता दें कि यार ये मुझसे गलती हुई, जो भी हुई मैंने इससे तौबा कर ली, मैं गुनाह से तौबा कर चुका हूँ। लेकिन दीगर के लिए ये कि जो अगर किसी का ऐसा मामला देखते भी हैं, तो हमें ये शरण इजाज़त भी नहीं है कि हम उसको टोकते रहें, कुछ करते रहें, कि वो ऐसा ना हो कि फिर शर्मिंदगी की वजह से आप वजू भी नहीं करें, नमाज भी खुदा न खासा वो छोड़ जाए, मस्जिद से दूर हो जाए, तो इसलिए इन चीज़ों का बहरहाल हम सबको ख्याल रखना चाहिए। मजीद सवाल,
मुफ्ती साहब से मेरा सवाल ये है कि अगर कोई पहले से कारोबार कर रहा है और उसके पास कई आइटम्स हैं, तो अगर कोई दूसरा शख्स उसे कैश देकर कहे तुम कोई एक आइटम खरीद लो मेरे पैसों से, अब तुमने इसे सेल करना है, मेहनत तुम्हारी होगी और मुनाफा आधा आधा होगा, तो क्या ऐसा करना दुरुस्त है?
क्या कहते हैं आप? पार्टनरशिप में वैसे आम तौर पे तो शुरू से ही होती है, लेकिन चल रहा है कारोबार, अब ये पैसे देता है कि खास आइटम आपको?
चलते कारोबार के अंदर तो पार्टनरशिप जायज़ नहीं है, मगर कई दफ़ा इस तरह की सूरत हाल होती है कि वो शख्स जो है वो अपनी किसी जो है वो एक आइटम में या एक फील्ड के अंदर जो है वो कहता है कि भाई आपका जब पुराना माल ख़त्म हो जाए तो आप अपने उस बिज़नेस को क्लोज करके ये एक जो है वो इस आइटम के अंदर मेरे साथ पार्टनरशिप करके हम दोनों इसके नए बिज़नेस का जो है वो आगाज़ करते हैं। तो अगर वो इसका मुकम्मल हिसाबो किताब जो है वो सारा जो है वो अलग रखेगा और वो इसको पैसे दे देता है और ये इससे उसी का माल ख़रीदता है और वही जो है वो बेचता है और इसका सारा हिसाब किताब नफ़ा नुकसान सब कुछ जो है वो अलग रखता है, तो ठीक है, ये गोया कि फिर इस चीज़ के अंदर उनकी अलग से पार्टनरशिप है जो बकिया जो है वो दुकान से जुदा है, तो इसमें जो है वो कोई हरज नहीं है। मगर उसके लिए दो बातें होंगी, सबसे पहले उसको अपना पिछला हिसाब किताब क्लोज करना पड़ेगा
उस आइटम का
वो क्लोज करना होगा, उसका जो लेन देन है वो उसके ऊपर ही जो है वो रहेगा और ये फिर नया मुकम्मल जो है वो आज नए दिन से इसके पैसे लेकर माल इसी के पैसों से जो है वो खरीदे और फिर जो है वो उसी से उसी को बेचे। ये नहीं कि बोले माल तो उधार पे मिल जाता है, इसके पैसे लेके मैं किसी और जगह अपनी जो है ना पेमेंट देनी है वहाँ पर पेमेंट दे दूंगा, तो ये जायज़ नहीं होगा। इसके पैसों से फिर उसी आइटम के अंदर ही जो है वो ये काम करेगा, तो ये फिर जो है वो मुदारबत की सूरत बनेगी कि एक जो इन्वेस्टर है और एक वर्किंग पार्टनर है, नफ़ा उसमें आपस में परसेंटेज के अतबार से पहले तय कर लें और नुकसान का जो उसूल है कि अव्वलन जो है वो दोनों ही जो है वो नफ़े में से नुकसान को जो है वो भरेंगे और अगर खुदा न खास्ता नुकसान इतना बढ़ गया कि वो असल माल में आ गया, कैपिटल में जो है वो चला गया, तो फिर वो नुकसान अगर वर्किंग पार्टनर की गफलत और कोताही से नहीं है तो वो नुकसान अकेला जो है वो इन्वेस्टर को बर्दाश्त करना पड़ेगा।
ठीक, मजीद सवाल।
अगर औरतें बनाव से घर करके नमाज पढ़ती हैं तो क्या नमाज पढ़ना चाहिए?
नमाज है तो बनाव सिंगार यानी कोई मेकअप के साथ पढ़ रही है या कुछ
जेवरात के साथ पढ़ रही हैं या जो है वो मेकअप भी उन्होंने किया हुआ है तो नमाज पढ़ सकती हैं, बनाव सिंगार करके भी नमाज पढ़ना जो है वो जायज़ है। हाँ, अलबत्ता ऐसा मेकअप जिसकी वजह से जिल तक पानी ना पहुँचे, वाटर प्रूफ मेकअप है या कोई मेकअप में ऐसी चीज़ें जैसे नेल पॉलिश वगैरह है कि जो वज़ू के अंदर आपका पानी वज़ू का पानी जो है वो आपकी जिल तक पहुंचने से रुकावट बने, तो अब अगर वज़ू से पहले कोई ऐसा मेकअप कर लिया तो वज़ू ही नहीं होगा, जब वज़ू नहीं होगा तो नमाज भी नहीं होगी। लेकिन अगर ऐसा नहीं है तो औरत के लिए बनाव सिंगार करके नमाज पढ़ने में कोई हरज नहीं है। हाँ, ऐसा ना हो कि वो बनाव सिंगार उसकी नमाज में तवज्जो को हटाने का बायस ना बन रहा हो कि भाई वो इस कदर जो है वो उसने जेवरात जो है वो पहन लिए या ऐसा लिबास पहन लिया कि अब नमाज के दौरान वो जो है नमाज उसी को समेट रही है या उसी को संभाल रही है और नमाज के खुशू खुजू में खलल आ रहा है, तो ऐसी चीज़ की इजाज़त नहीं होगी कि नमाज में जो भी चीज़ खुशू खुजू में खलल का बाइस बने तो उससे बचने का हुक्म है।
बनाव सिगार की बात हुई है तो ये एक ऐसा मामला है कि जिसकी वजह से कई औरतें ऐसी हैं कि अपनी नमाज़ें कज़ा करती
जी,
यानी शादी ब्याह हो तो एक लाजमी जुज़ बना हुआ है कि उन्हें ब्यूटी पार्लर जाना है, किसी दावत में तो ब्यूटी पार्लर का टाइम उसमें जाना है। अब ब्यूटी पार्लर जाना है तो इसमें कई तरह की बाज़ूकात नमाज़ें बीच में जारी होती हैं और इसमें यूँ यानी नमाज कदा कर। अच्छा, अब ये भी ज़रूरी नहीं है कि पहले से ही बावजू हों, भले आप जितना भी अब मेकअप किया है उसके बाद किसी को कहे नमाज तो पहले जो किया है तो इसमें
हज़ारों रुपए ज़ाया कर,
हज़ारों रुपए ज़ाया। तो और ये लोग सवाल भी करते हैं बाद का कि इस तरह की कंडीशन होती है तो क्या करें, यानी एक तादाद है नमाज ही छोड़ देती है, क्या कहते हैं आप?
देखिए, नमाज बहरहाल अहम तरीन जो है वो फ़र्ज़ है और ईमान के बाद जो है वो जो भी अहकाम इस्लाम है उनके अंदर नमाज का जो है वो दर्जा है और हर शख्स के ऊपर नमाज जो भी आकिल बालिग है वो मर्द हो या औरत हो उसके ऊपर नमाज फ़र्ज है और किसी हाल में भी नमाज मुआफ़ नहीं। तो लिहाजा जो है वो इस तरह के पैसों की बुनियाद पर या अपने ज़ेबो ज़ीनत की बुनियाद के ऊपर नमाज कज़ा कर देना ये सरासर जो है वो नादानी है और जो है वो ऐसा करना हरगिज़ जो है वो जायज़ नहीं। अल्लाह पाक ने ही जो है वो हमें ये जिस्म भी दिया है, खूबसूरती भी उसकी रब ने ही दी है और हम उस रब की ही बारगाह में जो है वो हाजिर ना हो और आर्जी जो है वो खूबसूरती को अपनाने के लिए जो है वो हम रब ताला की बारगाह में हाजिरी को जो है वो फरामोश कर दें तो ये एक मुसलमान के लिए किसी भी सूरत में जो है वो दुरुस्त नहीं है, उसके शायान शान भी जो है वो नहीं है कि मुसलमान से बंदा ये तसव्वुर जो है वो करे। لیکن وہی بات کہ آج کل لوگ جو ہے وہ دنیاوی امور میں اس قدر جو ہے وہ مگن جو ہے وہ ہو گئے ہیں کہ وہ اس ان چیزوں کی وجہ سے جو ہے وہ نماز کو ضائع کر دیتے ہیں. حالانکہ اگر ہم بزرگان دین کی سیرت کی طرف دیکھیں تو وہ تو اس چیز کو اپنی زندگی سے جدا کر دیتے تھے جو چیز ان کو یاد الہی سے غافل کر. وہ چاہے ان کا باغ ہو، وہ چاہے ان کا کوئی جانور ہو، وہ اس چیز کو بیچ دیتے تھے، صدقہ کر دیتے تھے کہ اس چیز نے مجھے جو ہے وہ یاد الہی سے غافل کیا، یہ چیز کو میری زندگی میں رہنا ہی نہیں چاہیے، کہ کہیں ایک مرتبہ تو ہو گیا، آئندہ یہ چیز جو ہے وہ میرے یاد الہی سے غافل ہونے کا باعث نہ بنے.
ایک تو ایک یاد الہی کفیل صاحب کہ جس میں چون آدمی ذکر کرے جی، عبادت کرے، وہ ایک وہ کہ جو اللہ کی طرف سے فرائض
فرض ہے
جن چیزوں میں. اور ہم اگر دیکھتے ہیں تو جو چھوٹے شہر ہیں اس میں تو بعض وقت ایسا ہوتا ہے کہ شادیاں بیاہ یہ دن کے اندر دن میں جی ہو جاتے ہیں، پنجاب سائڈ میں بھی بہت وقت دن میں، اور بڑے شہروں میں یہ ہے کہ یہ عشاء کے بعد ہیں. اچھا عشاء کے بعد ہے تو بیوٹی پارلر والے جو ٹائمنگ ہیں تو اس میں لازمی بات ہے عصر مغرب یہ نمازیں
یہ بالکل جو ہے وہ جاتی.
عشاء یوں بھی کئی قضا کر دیتے ہوں گے کہ اب اسی کے لیے تو سب کچھ کیا
ہے. ہاں وہ کیا، اور پھر یہ کہ جو اس طرح کی تقاریب ہوتی ہیں وہ رات گئے تک جو ہے وہ ختم ہوتی ہیں، تو پھر اس کے بعد کون آ کر جو ہے وہ تھکاوٹ کے باعث کتنے نماز پڑھنے والیاں جو ہے وہ ہیں. تو بہرحال ہر جگہ پر یہ. اور اچھا اس میں کئی دفعہ ایسا بھی ہوتا ہے سب کہ کئی اسلامی بہنیں جو خوف خدا رکھنے والیاں ہیں وہ بیچاری یہ بھی فون کر رہی ہوتی کہ بھائی ہم تو یہی چاہتے ہیں کہ نماز پڑھیں جن کی شادی ہے، لیکن جو ہے وہ گھر والے پڑھ نہیں دے رہے کہ بھائی تمہارا میک اپ خراب ہو جائے گا، تمہارا یہ ہو جائے گا، وہ ہو جائے گا، تو وہ بیوٹی پارلر میں انہوں نے لازمی جو ہے وہ بھیجنا ہے جو ہے وہ. تو یہاں یہ کہ ایک تو ان کو تو یہی کہا جاتا ہے کہ بھائی آپ سمجھائیں، اور بہرحال کوئی مانے نہ مانے نماز تو پڑھنی ہے جو فرض ہے، لیکن اس میں دیکھیں کہ ان لوگوں کا کہ جو کسی اور کے گناہ کا جو ہے وہ باعث بن رہا ہے، سبب بن رہے ہیں کہ نہ خود نماز پڑھ رہے ہیں اور نہ ہی کسی دوسرے کو صرف اس وجہ سے نماز نہیں پڑھنے دے رہے. اور پھر ان سب چیزوں کے باوجود پھر ہم سوچتے ہی ہیں کہ شادی خانہ آبادی ہو جائے، جس کی آغاز یا بنیاد یا ابتدا ہی جو ہے وہ گناہوں سے جو ہے وہ شروع کرتے ہیں. تو ایسے وقت میں والدین کو بھی، گھر کے سربراہوں کو بھی یہ بات سوچنی چاہیے اور اس میں کردار ادا کرنا چاہیے کہ بہرحال جو بیچاری بیٹی ہے، دلہن ہے، اس کی نمازوں کا اہتمام ہو اور اس کے لیے باقاعدہ اس کے لیے جو بھی سہولیات کے مطابق. اچھا اسی میں کئی دفعہ ایسا ہوتا ہے کہ میک اپ کی وجہ سے وہ کرسی پہ نماز پڑھ دیتے.
اچھا کہ بیٹھا بھی نہیں جائے گا،
دلہن جو ہے نا وہ دلہن ہے، ابھی اتنا سب کچھ جو ہے وہ ہے تو ابھی اس کے ساتھ جو ہے نا وہ اٹھ کھڑے ہو کے اٹھ بیٹھ کے تو نماز پڑھ نہیں سکتی، ساری سیٹنگ جو ہے وہ خراب ہو جائے گی.
یعنی رسومات نے کتنا جکڑ
کے انہوں نے جو ہے وہ، تو وہ اس کی اب وہ کرسی پر کوئی بیچاری پڑھنے والی پڑھ بھی رہی ہے لیکن وہ یہ نہیں جان رہی کہ اس کی نماز تو اب بھی نہیں ہو رہی، کرسی پہ پڑھنا یہ عذر تھوڑی ہے کہ جناب میرے لباس کی سیٹنگ جو ہے وہ خراب ہو جائے گی.
اچھا یہ سارے مسئلے ہیں، لیکن ہم سے دولہا پوچھ رہا ہوتا ہے وہ یعنی رخصی کی رات نفل کیسے پڑھنے
جی،
وہ نفل بڑے ایک نا
اہم ہیں اور
اہم
وہ ضروری ہیں،
ایک جز ہے اس کو ٹھیک ہے پڑھنی چاہیے، اچھی بات ہے، کوئی اس میں ممانعت والی بات نہیں ہے، مکروہ وقت نہیں ہے، آپ نفل پڑھتے ہیں، اپنی نفل پڑھ کے دعا کریں، ایک نئی زندگی کا آپ کا آغاز ہو رہا ہے، اچھی بات ہے. لیکن اسی سے اگر پوچھا جائے کہ یہ نماز کا کب اہتمام ہونا ہے تو وہ نہیں پتا، اس کا نہیں ہے، یعنی عشاء چھٹی ہوئی ہے اور نفل کا وہ پوچھ رہے ہوتے ہیں. تو ناظرین کرام بہرحال ان چیزوں کا خیال رکھنا چاہیے. ہم بھی سمجھتے ہیں کہ رواج ایسے بن چکے ہیں کہ لوگ جو ہے وہ ان نافرمانیوں میں گویا کہ بہت آگے تک پہنچ چکے ہیں، لیکن ہم جتنی کوشش کر سکتے ہیں جن جن کو سمجھا سکتے ہیں تو آپ بہرحال ضرور سمجھائیے. مزید سوال
مفتی صاحب، میرا سوال یہ ہے کہ نبی پاک صلی اللہ علیہ وسلم نے کون کون سا گوشت تناول فرمایا؟
واہ بھائی واہ، سوال بڑا آپ یونیک لائے ہو، کون کون سا گوشت نبی پاک صلی اللہ علیہ وسلم نے کھایا ہے؟ جی کفیل صاحب،
نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا پسندیدہ ترین جو ہے وہ کھانا گوشت جو ہے وہ تھا، اور اس میں مختلف جو ہے وہ جانوروں کے گوشت جو ہے وہ سیرت کے اندر ہمیں ملتا ہے، احادیث میں کہ نبی کریم صلی اللہ علیہ وسلم نے تناول فرمائے. البتہ اس میں جو سب سے زیادہ آپ کو مرغوب تھا وہ بکری کی دستی تھی، اور دیگر جانور جن کا گوشت آپ نے تناول فرمایا ان میں دمبا بھیڑ، اونٹ، خرگوش، مرغ، بٹیر اور مچھلی، یہ وہ گوشت ہیں جو نبی کریم صلی اللہ علیہ وسلم نے تناول فرمائے.
سبحان اللہ. اور بکری کے بھی بعض کا جو خاص دستی کے طور پہ،
میں نے کہا کہ مرغوب جو آپ کا تھا وہ بکری کی دستی جو ہے وہ آپ کو سب سے زیادہ پسند تھی،
ماشاءاللہ. ایک کفیل صاحب ایک محفل میں جانا ہوا تو وہاں پہ انہوں نے اعلان کیا کہ آج ہم نے کوشش کی ہے کہ نبی پاک صلی اللہ علیہ وسلم جو چیزیں پسند کرتے تھے نا کھانے میں وہ اہتمام کریں،
ماشاءاللہ.
اور ہماری کوشش یہ ہوئی کہ حضور صلی اللہ علیہ وسلم کی مختلف روایات میں جتنی چیزیں ہیں تو ہم وہ رکھیں. آپ یقین کریں انہوں نے باقاعدہ جو کی روٹی بنوائی، حالانکہ جو کی روٹی عام طور پہ
آسان نہیں ہے،
آسان نہیں ہے، بنتی بھی نہیں آسان. انہوں نے باقاعدہ جو کی روٹی بھی بنوائی. اچھا ہم نے بھی کھائی، بڑا مزہ بھی آیا. جو کی روٹی ویسے عام طور پہ گھر میں ہم بھی کہاں کھاتے ہیں جو کی، یا تو کبھی کبھی ایسا ہوتا ہے کہ مختلف آٹے میں مکس کر کے تو کوئی بناتا ہے، لیکن باقاعدہ پوری جو
صرف جو کی روٹی یہ جو ہے وہ
ہر ایک بنا بھی نہیں سکتا. اچھا جو کی روٹی ہے، اسی دسترخوان پہ شہد بھی ہے، اسی دسترخوان پہ بھی زیتون بھی ہے. اچھا فروٹ کی اقسام میں سے جو ہمیں روایات میں ملتے ہیں وہ فروٹ ہے. اچھا بکری وغیرہ کا یہ گوشت بھی ہے. تو اس طرح کی کئی چیزیں انہوں نے، اور یہ نیت کر کے کہ جو رسول اللہ صلی اللہ علیہ وسلم سے باقاعدہ چیزیں ثابت ہیں تو ہم نے کوشش کی ہے کہ اس طرح کے اہتمام کریں. بہت اچھی بات ہے اور سبحان اللہ ایسا ہونا بھی چاہیے. کیا فرماتے ہیں؟
سنت کی نیت سے یقیناً جو ہے وہ یہ ایک اچھی چیز ہے. اور کئی دفعہ اسکول میں بچوں کو جو بہت ساری باتیں یاد کرواتے ہیں تو ان میں کچھ اس طرح کی چیزیں بھی یاد کروانی چاہیے
کہ یہ چیزیں
کہ جنتی درخت کون سے ہیں، یا قرآن میں کن پھلوں کا ذکر آیا، کن درختوں کا جو ہے وہ ذکر آیا، نبی کریم صلی اللہ علیہ وسلم نے کون سے جو ہے وہ فروٹ تناول جو ہے وہ فرمائے. تو اب بچے وہ فروٹ نیم تو یاد کر ہی رہے ہیں، لیکن ساتھ میں اس کو ایک جو ہے وہ آپ جو ہے وہ اضافی معلومات اور حضور سے ایک محبت کا جو ہے وہ ایک وہ بھی آپ تسلسل بھی جو ہے وہ جوڑ رہے ہیں کہ بچے کو حضور کی سیرت بھی بتا رہے ہیں کہ حضور نے یہ یہ فروٹ جو ہے وہ کھائے، یا یہ یہ جو ہے وہ گوشت تناول فرمائے، یا یہ یہ جو ہے وہ سبزیاں جو ہے وہ آپ نے جو ہے وہ
سبحان اللہ.
تو یہ بہرحال ایک تربیت کا بھی پہلو ہے
اور پورا ایک ٹاپک
کہ ہمیں اپنے بچوں کو بھی یہ باتیں جو ہے وہ بتانی اور سکھانی چاہیے. اس میں جو ہے وہ اعلیٰ حضرت علیہ رحمہ کے والد ماجد مولانا نقی علی خان علیہ رحمہ کی جو کتاب ہے سورہ علم نشرہ کی تفسیر، اس میں انہوں نے سیرت آپ کی جو ہے وہ ذکر کی ہے نبی کریم صلی اللہ علیہ وسلم کی. تو اس میں ساری یہ جو ہے وہ حضور کی غذا جو ہے وہ الگ الگ کیٹیگری میں، فروٹ میں تو جو ہے وہ گوشت میں اور دیگر میں، وہ بڑی جو ہے وہ خوبصورت انداز میں انہوں نے بیان فرمائی.
سبحان اللہ. تو یہ کھانے پینے کی چیزیں اس طرح کی بیان کرنی چاہیے، ساتھ نبی پاک صلی اللہ علیہ وسلم کے مبارک اعمال، آپ کی مبارک سنتیں، وہ بھی ہمیں اس میں بھی ترغیب دینی چاہیے. یہ بھی ہمیں ترغیب ساتھ ساتھ دینی چاہیے کہیں ایسا نہ ہو کہ صرف ایک طرف کی چیزیں یاد رکھیں اور دوسری طرف ہم بھول جائیں اور وہ بچوں کو بتائیں بھی نہیں. ان کو وہ بچوں کو وہ چیزیں بھی بہرحال بتانی چاہیے. اور الحمدللہ دعوت اسلامی کا دینی ماحول ہے ہی سنتوں بھرا ماحول ہے، بیان بھی سنتوں بھرا بیان ہے. یہ مدنی چینل بھی سنتیں پھیلاتا ہے، اور سنتیں اور آداب کے حوالے سے مکتبۃ المدینہ سے کتاب بھی حاصل کریں اور خود بھی پڑھیں، بچوں کو بھی پڑھائیں. اللہ پاک ہمیں رسول مکرم صلی اللہ علیہ وسلم کے اسوہ حسنہ، آپ کے مبارک طریقے، آپ کی مبارک سنتوں پر عمل پیرا ہونے کی توفیق عطا فرمائے. آمین. بجاہ النبی الامین صلی اللہ علیہ وآلہ وسلم.
ہادیوں رہنما ہمارے علماء، ہو کبھی درپیش جو کوئی مسئلہ، پوچھ لے حاضر ہو ہم ان کی بارگاہ.